اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد وآلہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال اللہ تعالی فی کتابہ المبین وہو اصدق القائلین وقولہ الحق، بسم اللہ الرحمن الرحیم، احسب الناس ان یترکوا ان یقولوا آمنا وہم لا یفتنون، صلوات دیجیے محمد علی محمد اللہ آپ سے درخواست کروں گا مرحوم ڈاکٹر محمد حسین اور شہید علامہ حسن ترابی آل اللہ مقامہ کے اور تمام شہداء ملت کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا. بسم اللہ صلوات عنایت فرما دیجیے محمد علی محمد پر. اس سے بہتر انداز میں بلند آواز سے ایک صلوات بھیجیے گا. اعزاز محترمہ، مسئلہ یہ ہے کہ ہم ختم کرنے کا وقت اپنا مقرر کر لیتے ہیں، شروع کرنے کا وقت تو آپ ہمارا مقرر کر نہیں سکتے کیونکہ ہمیں اس کے بعد بھی جانا ہوتا ہے نا کہ وہاں کے بیچارے مومنین نے کیا قصور کیا. ایک وقت دیا، پہلے عشرے میں وقت کی پابندی ہونی چاہیے ہر جگہ، آپ سمجھ سکتے ہیں نا، ایک جگہ کے بعد ایک جگہ، ورنہ پھر ایک جگہ لیٹ ہو کے سب جگہ آدمی لیٹ ہوتا چلا جاتا ہے. بس ہم نے ختم کرنے کا وقت مقرر کر دیا تو برا نہ مانیے گا اگر آج میں مختصر سی مجلس پڑھوں، میری مجبوری ہے کیونکہ دوسرے مومنین نے کیا قصور کیا بیچاروں نے. ایک وقت آپ نے مجھے دیا تھا، میں نے اس وقت کو نوٹ کر لیا، لیکن ایک دن بھی ایسا نہیں ہو، بلکہ اور روزانہ پانچ دس منٹ آگے بڑھ رہا ہے، آگے بڑھ رہا ہے، آگے بڑھ رہا ہے، تو کل تک تو بھی جاگے گیارہ بج جائیں گے مجھے بیٹھتے بیٹھتے. تو بھائی جہاں جانا ہے وہ بیچاروں کا کیا قصور ہے. لہٰذا خود سب چیزوں کو سوچئے سمجھیے، اس کے بعد فیصلہ کیجئے کہ ہاں بھی کیا ہونا چاہیے کیا نہیں ہونا چاہیے. بلند آواز سے ایک صلوات بھیجیے محمد علی محمد پر. آئیے بغیر کسی تمہید کے آزمائش اور مومن پہ بات چل رہی ہے. آئیے ہم نے ایک آیت سورہ بقرہ کی 214 آیت جسے کل آغاز کیا تھا، آج اس کے سائے میں بات کو آگے بڑھائیں گے. ام حسب تم ان تدخلوا الجنۃ ولما یاتکم مثل الذین خلوا من قبلکم مستهم الباساء والضراء وزلزلوا حتى یقول الرسول والذین معه متى نصر اللہ الا ان نصر اللہ قریب. کیا تم نے گمان کر لیا کہ جنت میں جانا بڑا آسان ہے جبکہ ابھی تک تم پر وہ مصیبتیں آئی ہی نہیں جو تم سے قبل والوں پر آئی تھیں. یعنی تم سے قبل والوں پر اس سے بھی زیادہ مصیبتیں آئی تھیں. اب سنیے، ابھی یہی پر روک رہا ہوں آپ کو، اب سنیے فرمان چوتھے امام کا، امام زین العابدین علیہ الصلوۃ والسلام کا. فرماتے ہیں، اب آپ جانتے ہیں کہ کیسی مشکلات سے گزرے ہیں معصوم. اب کسی نے سوال کیا نہیں مشکلات کے بارے میں جو ان پر گزر رہی تھیں مومنین پر، دو چار پر انہوں نے آگے سوال کیا، تو اب معصوم فرماتے ہیں کہ تم لوگوں کی نگاہیں ہیں کہاں، تم کہاں ہو ان راہوں پر جن راہوں پہ تم چل رہے ہو، یعنی دین کے راستے پر. راہوں سے مراد کیا ہے معصوم کی؟ یہ جس راستے پہ تم چل رہے ہو، تم سے پہلے ان راہوں پر چلنے والوں کے ہاتھ پاؤں کاٹے گئے اور پھر انہیں مسلوب کر دیا گیا، پھانسیوں پر لٹکا دیا گیا. تو ان راہوں پہ چلنا اتنا آسان نہیں ہے کیونکہ تم سے پہلے والوں پہ تم سے زیادہ مصیبتیں تھیں. پھر معصوم اسی آیت کی تلاوت کرتے ہیں کہ تم نے سنا نہیں پروردگار عالم کیا فرما رہا ہے، ام حسب تم ان تدخلوا الجنۃ ولما یاتکم مثل الذین خلوا من قبلکم. جو تم سے پہلے والوں پر گزری ہیں وہ مصیبتیں تم نے دیکھی نہیں نہ تم تک آئی ہیں. مستهم الباساء والضراء وزلزلوا، مصیبتوں نے، بھوک نے، بلاؤں نے، بیماریوں نے، زلزلوں نے ان کو ہلا ڈالا. اتنی مصیبتیں کہ رسول اور مومنین چلا اٹھے، پروردگار تیری مدد کب آئے گی؟ ہر ایک کو ایک ہی جواب ہے، ہر زمانے کے مومنین کو ایک ہی جواب ہے مشیت کا، گھبرانا مت، حوصلہ مت ہارنا مصیبتوں کے مقابلے میں. الا ان نصر اللہ قریب، تمہیں لگ رہا ہے کہ دیر ہو گئی، تمہارے ہاتھ سے وقت نکلا جا رہا ہے. کیوں؟ کیونکہ تمہاری عمر ہے کم, 60 سال 70 سال 80 سال. تم چاہتے ہو کہ ظالموں کو اپنی آنکھوں کے سامنے انجام تک پہنچتے ہوئے دیکھ لوں. اللہ کو کوئی جلدی نہیں, نہ اللہ کے ہاتھ سے وقت نکلا جا رہا ہے, نہ زمین نکلی جا رہی ہے. تمام وسعتوں کے باوجود اللہ کیا کرے گا؟ ظالمین پر اس زمین کو تنگ کر دے گا. تم نے دیکھا نہیں, ابھی نہیں دیکھا کہ جنہیں دہشت کی علامت بنایا گیا تھا دنیا میں, پوری دنیا کو خوف زدہ کیا گیا تھا انہیں بنا کے داعش کی صورت میں, کیا ہوا عراق میں اور شام میں؟ جب یہ کربلا کی دیوار سے ٹکرائے تو زمین اتنی وسعت کے باوجود ان پر اتنی تنگ ہو گئی کہ یہ زمین میں گھسنا چاہتے تھے, زمین نے انکار کر دیا پناہ دینے سے. سمجھ بھی نہیں آیا, گھبرا رہے ہو, ابھی ڈرے ہوئے تھے, پتہ نہیں کیا ہوگا, پتہ نہیں کیا ہوگا, پتہ نہیں کیا ہوگا. کیسی زمین سمٹ گئی ان کے لیے, پناہ کے لیے چلا رہے تھے وہ جن کو دہشت کی علامت بنایا تھا, پکار رہے تھے امریکہ بچا, اسرائیل بچا, برطانیہ بچا, فرانس بچا. زمین تنگ ہو گئی ہم پر, اب کوئی بچانے والا نہیں. ان کی مثال قرآن میں کیسے دی گئی؟ نوح کا بیٹا نبی کا بیٹا تھا, ہے نا, نبی کا بیٹا. لہذا کبھی بھی ناجائز فخر نہ کرنا, نہیں سمجھے؟ ناجائز فخر اور جائز فخر میں فرق ہے. ایک فضیلت اللہ نے دی, تمہارا کمال نہیں ہے کہ کس گھر میں پیدا ہو گئے, اپنی مرضی سے آئے ہو. کوئی سید مجھے بتا دے اپنی مرضی سے سید گھر میں پیدا ہوا ہے کہ نہیں؟ جی میری مرضی ہے, میں سادہ. تو صاحب کی مرضی چل رہی ہوتی تو سارے دنیا میں سید ہوتے پھر, ویسے تو ماشاءاللہ اب بھی بن جاتے ہیں, ہمارے سامنے بنے, بالکل اصلی سید ہے, ہم نے گواہی دی ہے ہمارے سامنے بنا. تو جو ہمارے سامنے بنا وہ اس سے زیادہ کون اصلی ہوگا بھائی؟ سلامات بھیجیے محمد علی محمد پر. جی ہاں, نہ معلوم کتنوں کو میں جانتا ہوں, جب کوئی پوچھتا میں کہتا ہوں اس سے بڑا اصلی تو کوئی ہے ہی نہیں میرے سامنے بنا. یہ تو جو سامنے بنا ہو, جس کے چار گواہی دینے والے ہو, اور کیا چاہیے اس کو سید ہونے کے لیے, ہے نا؟ تو میں کیا عرض کر رہا ہوں آپ سے کہ حسب نسب پہ فخر ایک حد تک ہے. یہ اللہ نے فضیلت دی ماں باپ کی نیکیوں کے سبب سے, اجداد کی نیکیوں کے سبب سے کہ تم وہاں پیدا ہو گئے. اب اس فضیلت کو بچانا کس کے ہاتھ میں ہے؟ یہ تمہارے ہاتھ میں ہے. ایک صلوات بھیجیے محمد علی محمد پر. پانی انتظام ہے نا؟ شکر ہے, صلوات دے دیجیے. ابھی آئے گا, تھوڑا صبر کرے. بڑی مشکل سے ٹیمپو بنتا ہے مجلس کا, تقریر کا. ہم جیسے طالب علموں کا امتحان ہوتا ہے نا, یہ بھی تو آپ جانتے ہیں کہ بڑے سے بڑا خطیب, آپ ایک خطبہ شخص شقیہ جانتے ہیں نا, کیوں نام ہے خطبہ شخص شقیہ؟ ایک سمندر بہہ رہا تھا مطالب کا, مولا ایک خطبہ دے رہے تھے, بیچ میں ایک جاہل کھڑا ہو گیا, سوال کر بیٹھا. اب ظاہر سوال کیا مولا سے, مولا نے جواب دیا, بیٹھ گئے, ممبر سے اتر گئے, بیٹھ گئے. تو عبداللہ ابن عباس کھڑے ہوئے جوش میں کہ مولا آپ خطبہ دیتے, بیان کریں. کہتے جاہل نے سارا ٹیمپو ہی توڑ دیا. نہیں, ٹیمپو کا لفظ میں نے استعمال کیا. تھا کہ اب وہ وہاں سے, اب تو آپ اب اندازہ لگائیے, یہ خود پڑھ لیجیے گا آپ, خود نہج البلاغہ میں خطبہ شخصیت کے بارے میں خود پڑھ لیجیے گا, لکھا ہوا ہے جو میں بتا رہا ہوں, اس سے بھی زیادہ لفظ لکھے میں وقت نہیں لینا چاہ رہا. تو ہوتا کیا کہ اب آپ اندازہ لگائیے تو ہم جیسے طالب علموں کا کیا حل ہو جائے گا. لیکن کے ایس سی والے جانتے کیا کیا جائے, سلوات بھیجیے محمد آل محمد. خیر, تو جناب بس عرض میں یہ کر رہا تھا کہ اتنے بڑے بڑے کھڑے کیے گئے مارے کے آپ کے سامنے بنائے نا, اتنے بڑے بڑے, زمین تنگ ہو گئی ان پر. ایسا آزمائش میں بھائی مومنین کی آزمائش ہی بات کر رہے ہیں ہم, کہ مومنین کی آزمائش کس کس طرح سے اللہ لیتا ہے اور کہاں کہاں پر لیتا ہے. وہ جہاں بات چھوڑی تھی وہ تو میں بھول گیا, وہ تو میں پھر دوبارہ جب آؤں گا تو وہاں تک پہنچوں گا. لیکن چلیے ایک بات, مضمون تو ہے نا میرے ذہن میں, اس مضمون کو لے کر میں آگے چلتا ہوں. ہاں بات یہ کر رہا تھا کہ ایک فضیلت تو اللہ نے دے دی, ٹھیک ہے نا, آپ کو سید بنا دیا ماشاء اللہ, ہے نا, آپ سید اپنی مرضی سے تو آئی نہیں, پہلی میں نے کہا بتا دے کوئی اپنی مرضی سے آ گیا ہو بھائی, اللہ نے دی نا, ماں باپ اجداد کی نیکیوں کی بنا پہ. اب اس فضیلت کا دفاع کرنا کس کا کام ہے؟ اگر کوئی دفاع نہیں کر رہا فضیلت کا تو اسی لیے قرآن نے مثال دی کہ نبی کا بیٹا ہوگا تو پھر بھی نبی کے شجرے سے باہر ہو جائے گا, باہر ہو جائے گا اعمال کی بنا پہ. اور اگر نبی زیادہ نہ ہو, عرب بھی نہ ہو, اعمال میں اتنا نزدیک آئے, اتنا نزدیک آئے کہ رسول اللہ کا فرما دے سلمان و منا اہل البیت, بنی ہاشم ہے, اللہ صلی اللہ, کون ہے سلمان؟ سلمان ہاشمی ہے, مطلبی ہے, قرشی ہے, عربی ہے, کون ہے, حجازی ہے, مکی ہے, مدنی ہے, کچھ نہیں. عمل میں قریب آیا تو کیا کہا اللہ کے رسول نے, ہمارا ہے, ہم میں سے ہے. اور اس سے بڑی مثال دے دوں, مروان کا پوتا, کس کا پوتا؟ مروان کا پوتا, احمد نام ہے اس کا, پانچویں امام سے ملتا ہے بازار میں, دست بوسی کرتا ہے, گریہ و زاری شروع کر دیتا ہے. امام فرماتے کیوں روتا ہے, کس لیے روتا ہے؟ کہ اپنے بدنصیبی پہ رو رہا ہوں, کہ میرا تعلق اس خاندان سے ہے جسے اللہ نے شجر خبیثہ بنایا, جسے اللہ نے قرآن میں شجر خبیثہ قرار دیا ہے, میرا تعلق اس خاندان سے. امام نے گلے لگا کر کہا تو نہیں ہے, حالانکہ پوتا ہے, پوتا ہے مروان کا, تو نہیں ہے, کیا تو نے سنا نہیں؟ جس نے بھی فتبعنی فإنه مني, جو بھی اتباع کرے گا وہ ہم میں سے ہوگا, لہذا جو ہمارا اتباع کرے گا وہ ہم میں سے ہوگا, کیونکہ تو ہمارا اتباع کرتا ہے, لہذا تیرا شجر خبیثہ سے کوئی تعلق نہیں, تو ہم سے ہے, یعنی ہمارے دوستوں میں ہے, ہمارے چاہنے والوں میں. تو آپ نے دیکھا کہ عمل بنی امیہ کے ایک فرد کو ادھر لے آتا ہے. اس سے بڑی مثال دے دوں, میں تو خود دیکھ کر آیا ہوں, آپ میں بھی نامعلوم کتنے دیکھ کر آئے ہوں گے, ارے یزید کا بیٹا, خدا کے بندو یزید کا بیٹا, اس خاندان میں ایک ہی قبر باقی بچی ہے اسی کی, اور نام بھی آپ جانتے ہیں کیا ہے, معاویہ ابن یزید, یہی نام ہے نا, غلط تو نہیں لیا, سناٹا چھا گیا, لیکن جاؤ اس کی قبر پہ جا کے دیکھو شام میں کیا لکھا ہے, بڑا بڑا لکھا ہے معاویہ ابن یزید محب اہل بیت, تاکہ ہر آنے والا پہچان لے کہ نام پہ نہ جانا عمل پہ جانا. اس کا عمل ایسا ہے نا, سمجھ میں آ گئی بات ہماری, اتنی سی بات سمجھانا چاہ رہے ہیں کہ اگر ایسا ہو جائے تو اللہ نے ایک فضیلت دی, فضیلت کا دفاع کرنا کس کا کام ہے؟ خود انسان کا. ایک فضیلت تو اللہ نے دے دی نا آپ کو, یہ تو اللہ نے دے دی فضیلت, تو نوح کا بیٹا نبی کا بیٹا مگر نافرمان, مگر نافرمان, فرما بردار نہیں ہے, نافرمان ہے نوح کا بیٹا. کیا ہوا جب طوفان نوح آیا, نوح پکارتے رہے ادھر آ جا ادھر آ جا, کشتی میں نہیں آیا, کیا کہتا تھا, یہ بہت بڑا پہاڑ, میں پہاڑ پہ چڑھ جاؤں گا, سمجھ میں آ گئی. ابھی جو میں نے پہلے بات کی تھی, چلاتے رہے امریکہ بچائے گا, فرانس بچائے گا, برطانیہ بچائے گا, اسرائیل بچائے گا. اللہم صلی اللہ علیہ وسلم. زمین اپنی وسعتوں کے باوجود ایسی تنگ ہوئی پر کہ نہ ان کو زمین نے پناہ دی نہ اور کوئی گوشہ ملا. یہ بچے یہی کرتے رہیں گے, آپ بے فکر رہیں, ان کا کام ہے مجھے ڈسٹرب کرنا. صلوات بھیجیے محمد آل محمد کا, ورنہ یہ بچے کیسے ہوتے. صلوات بھیجیے محمد آل محمد پر. آئیے, سمجھ میں آ گئی بات؟ پروردگار اشارے دے رہا ہے, کیوں گھبرا رہے ہو, کیوں ڈر رہے ہو؟ وہ جی 41 ملک جمع ہو گئے, ان کی فوجیں جمع ہوگی. مجھے یاد ہے اس وقت لوگ گھبرا رہے تھے, اب کیا ہوگا, اب کیا ہوگا, 41 جمع ہو گئے. اس ناچیز کے جملے محفوظ ہیں آن ریکارڈ. میں نے کہا تھا پرواہ نہیں کرو, یہ 0 جمع 0 جمع 0 جمع 0 = 0. کہاں گیا یہ؟ ان حوثی مجاہدوں کے مقابلے میں. کدھر گیا یہ اتحاد؟ بھاگنا شروع ہو گئے سب, آدھے ملک بھاگ چکے ہیں, آپ کو پتہ ہی نہیں. اپنے اپنے فوجیوں کی لاشیں اٹھا کے کا کام مروا دیا, کس کے سامنے لیا. کیوں؟ سنو کیا کہا تھا عبد المالک حوثی نے, تمہیں یہ کوئی نہیں بتائے گا, یہ زبان چل رہی ہے جب تک سن لو مجھ سے, اور کوئی نہیں کہے گا تمہیں, کوئی نہیں بتائے گا. عبد المالک حوثی نے ریڈیائی لہروں پہ, ٹی وی ریڈیو پہ خطاب کیا, جب یہ 41 ملکوں کے کرائے کے ٹٹو, بھاڑے کے ٹٹو حوثیوں پر حملہ کرنے کے لیے آئے, تو اس کا بیان گونجا, تم ہمیں مار سکتے ہو, قتل کر سکتے ہو, ذرہ ذرہ کر سکتے ہو, ہواؤں میں بکھیر سکتے ہو, نیست و نابود کر سکتے ہو, لیکن خدا کی قسم تم ہمیں سرینڈر نہیں کرا سکتے, کیونکہ ہمارا رشتہ کربلا سے ہے. یا ہم کربلا ہیں, اللہ ہمارا رشتہ کربلا سے ہے, ہم حسینی ہیں. اور جب یہ پیغام گیا ہے, وہ 41 بھاڑے کے ٹٹوؤں کے دل بیٹھ گئے. ٹکرائے کس سے ہیں؟ اب تم ٹکرائے ہو کربلا والوں سے, تمہیں معلوم ہی نہیں کربلا والے جانتے ہیں فتح و شکست کا معیار کیا ہے. سمجھ میں آ رہی ہے؟ اس لیے بتا رہا ہوں کہ گھبرانا مت. ادھر ادھر کی خبریں سنتے ہو, یہ جمع ہو رہے ہیں دہشت گرد فلاں جگہ جمع ہو رہے ہیں, ادھر جمع ہو رہے ہیں. کربلا سے زیادہ کہیں جمع ہوا تھا لشکر؟ 72 کے مقابلے میں 72,000, چلو لگ بھگ 72,000, کچھ کم کچھ زیادہ کچھ بھی کر لو, ہے نا, ہزاروں کا لشکر. شکست کس کی ہوئی, 72 کی یا ان ہزاروں کی؟ اور ہزاروں نہیں, ان کے پیچھے لاکھوں, لاکھوں نہیں ان کے پیچھے کروڑوں. کوئی مورخ نہیں لکھتا کہ حسین کو شکست ہوئی کیوں, سرینڈر نہیں کیا, سر دے دیا. سرنڈر نہیں کیا, سر دے دیا. اس لیے فاتح عالم قرار پایا حسین. کیا قرار پایا؟ فاتح عالم. اب آئیے پھر وہی لے کر آتا ہوں آپ کو. چوتھے امام نے کیا فرمایا؟ کیا سمجھ رہے ہو تم؟ تم سے پہلے والوں پہ اس سے بڑی مصیبتیں آئیں. آئیے, بار بار بنی اسرائیل کا ذکر آ رہا ہے نا, آج پھر بنی اسرائیل کا ذکر. بہت ذکر سنا ہے نا آپ نے مومنہ آل فرعون کا, آج بتا ہی دوں آپ کو مومن آل فرعون کی تفصیل. یقیناً بزرگ جانتے ہوں گے مجھ سے زیادہ, لیکن یہ بچے جو مجھے تنگ کر رہے ہیں ان کی معلومات میں اضافہ کرنا چاہ رہا ہوں, ان کو معلوم ہو جائے کہ کیا ہے یہ مومن آل فرعون. پھر بات انشاءاللہ کل آ جائے گی, مومن قریش پر بھی آ جائے گی, مومن آل یاسین پر بھی آ جائے گی, سب آ جائے گی. لیکن سنو, مومن آل فرعون حزبیل جو ایمان رکھتا ہے جناب موسیٰ پہ, ایمان رکھتا ہے اللہ کی وحدانیت پہ, چھپ چھپ کے عبادت کرتا ہے. مخبر تو تاک میں رہتے ہیں نا, ہے نا, نہیں جانتے. چلو اچھا ہے نہیں جانتے مخبروں کو, آپ صلوات بھیجیے محمد آل محمد پر. تاک میں ہوتے ہیں مخبر. مخبر کے کہاں سے مومن کو پھنسانا ہے. اور حزبیل فرسٹ کزن بھی ہے بھائی فرعون کا. اور اس کے آگے بڑھ کے بتاؤں, فرعون کا بیٹا کوئی نہیں ہے, یہ جانشین بھی ہے, ولی عہد بھی ہے, مگر مواحد توحید پرست ہے, چھپ کے عبادت کرتا ہے. اور دوسرے جب جلتے ہیں خار کھاتے ہیں, انہوں نے خبر دی, ہم نے خود دیکھا ہے. یہ ایک خدا کو مانتا ہے, اس خدا کو جس کو تو نہیں مانتا, اور یہ اسی کی عبادت کرتا ہے. اتنی چغلی کہ فرعون نے کہا دیکھو میں بھلا تو رہا ہوں. اور یہ معلوم ہے کہ حزبیل کبھی جھوٹ نہیں بولتے, इस्माइल कभी झूठ, ये मालूम है उसको, सबको मालूम है, कब बुला लो, झूठ तो बोलते नहीं, बता देंगे दरबार में कब बुला रहा हूँ, अगर ऐसा निकला तो उसको मसलूब कर दूंगा, और अगर इसके बरखिलाफ निकला तो फिर तुम्हारी खैर नहीं, मीखें ठोक दूंगा। जानते ना फिरौन कैसी सजा देता था, मीखें ठोकता था, और मीखें ठोकने के बाद दो तीन दिन ऐसे तड़पता रहे आदमी, ऐसे जनाब आसिया जने फिरौन, ये मोमिना आले फिरौन, इसको भी ऐसे इसने मसलूब किया था। अब हिजबैल का वाकया सुनिए आप, जनाब हिजबैल को तलब किया कि गुस्से में बहुत, कि ये मैं क्या सुना है, कहा क्या तुझे पता चला, कहा कि तू मेरे सिवा किसी को खुदा मानता है, कहा किसने कहा, कहा ये सारे खड़े हुए सारे कह रहे हैं, कहा कि हाँ हमने कहा, अच्छा इनसे पूछ इनका खुदा कौन है, इनसे पूछ इनका खुदा कौन है, उन सब ने कहा हमारा खुदा फिरौन, कहा तुम्हारा रिस्क देने वाला कौन, कहा फिरौन, तुम्हें जिंदगी देने वाला कौन, कहा फिरौन, तुम्हें मारने वाला कौन, कहा फिरौन, तुम्हें लिबास देने वाला कौन, फिरौन। अब फिरौन से कहते हैं इस्माइल गवाह रहना, गवाह रहना, जो भी इन सबको पालने वाला है वही मेरा पालने वाला है, जो इनको रिस्क देता है वो मेरा रिस्क देने वाला है, जिसने इन्हें जिंदगी दी वो मेरा जिंदगी देने वाला है, जो इनका मारने वाला है वो मेरा मारने वाला है, और ये बात मैं उस खुदा की कसम खा के कह रहा हूं जो इनका पैदा करने वाला है। यह है मोमिन की फरासत, क्या है मोमिन की फरासत, झूम गया फिरौन, मुझे मेरे भाई के खिलाफ फड़काते हो, ठान दो मीखों से इन सबको, गले से लगा लिया, कहा तू सही आदमी है। लेकिन देखिए ये तो था ना तकिये का, तौरिये का जमाना, तौरिया उसने किया, इसको तौरिया कहते हैं फिक्र की जबान में, तौरिया किया, उन्होंने जो इनका खुदा है वही मेरा है, जिसने इनको पाला उसने, जिसने इनको पैदा किया उसी की कसम खा के कह रहा हूं कि जिसने इनको पैदा किया उसने मुझे पैदा किया, जो इनको मारेगा वो मुझे मारेगा। वो परेशान हो गए कि ये हुआ क्या हमारे साथ, जब तक जवाब दे मीखों से ठोंक दो। लेकिन सुनिए अभी इस बैल की कुर्बानी, कब तक, जब तक जानता है कि मुझे तकिये में रहना है ताकि मोमिनीन को पनाह देनी है, नहीं समझे आप, हर एक के खिलाफ ना हो जाया करो, बहुत सारे लोग मोमिन आले फिरौन होते हैं, अगर वो फिरौन के साथ ना हो मोमिनीन को पनाह नहीं मिलती। याद नहीं सिर्फ एक आदमी का जिक्र है बस, कि जब जनाब मूसा के कत्ल का हुक्म दिया मुक्का मारा था ना, एक कब्ती को मर गया था, दूसरे दिन फिर झगड़ा कर रहे थे तो एक मोमिन ने आके बताया था चुपके से निकल जाओ, फिरौन ने ऑर्डर दे दिया, ये यही मोमिन आले फिरौन जिसने अपना आदमी भेजा, जाओ मूसा से कहो निकल जाए, बस इसे निकल जाए, आ रहे सिपाही पकड़ने के लिए, कत्ल करने के लिए, तो जरूरी होता है कि नहीं ऐसा, इसीलिए मोमिन आले फिरौन लकब हुआ। लेकिन कब, कब तक, जब तक मसलहत जानी, कब अपने ईमान का इजहार किया, जब साहिरों की रस्सियों को जो सांप बन गई थी मूसा के असाने निगल लिया, जैसे ही मूसा के असाने निगला साहिरों ने ईमान का ऐलान किया, ये फिरौन साहिरों में बरम हुआ, फौरन इस्माइल अपने ईमान का ऐलान करता है, फिरौन तू गलत है, क्या तुझे नजर नहीं आ रहा कि वही रब है जिसके रब का ऐलान, जिसके रब होने का ऐलान मूसा कर रहा है, बस जनाब कयामत आ गई, तू मेरे खिलाफ, क्या तेरे खिलाफ नहीं मैं तुझे बचाना चाह रहा हूं, क्या भी हकीकत को तस्लीम कर ले, वही अल्लाह है जिसकी तरफ मूसा दावत दे रहे हैं। क्या हुआ, उन्हीं साहिरों के साथ जनाब हिजबैल को भी टुकड़े टुकड़े कर दिया गया, पहले मीखे से ठोंका गया और फिर हाथ पैर ये सब काट के रख दिया। ये जनाब हिजबैल का नाम, बात खत्म नहीं हुई अभी, अब आइए इससे बड़ी कुर्बानी, इससे बड़ी कुर्बानी कौन दे रहा है, जनाब हिजबैल की जौजा मोमिना है। फिरौन के दरबार में जिम्मेदारी क्या है, वो जो फिरौन की बेटियां बेटियां हैं उनके बनाओ सिंगार की जिम्मेदारी है इस मोमिना की, हिजबैल की अहलिया, हिजबैल की जौजा, हिजबैल की जौजा बेटी के कंघी कर रही थी, फिरौन की बेटी कंघी हाथ से गिर गई, बिस्मिल्लाह कह के उठा लिया, चौंकी उसकी बेटी, कहती है बिस्मिल्लाह से क्या मुराद है तेरी, अल्लाह कौन है, मेरा बाबा है ना, कहा नहीं, कि ये भी इजारे बाप, इसका शौहर शहीद हो चुका था, जिंदगी के लालच नहीं थी इसको, अब अपने ईमान को जाहिर करो, कहते नहीं मेरी मुराद वो अल्लाह है जो तेरे बाप का भी खालिक है, کہا میں اپنے بابا سے شکایت کروں گی، معافی مانگ، توبہ کر، میرے بابا کی خدائی کا اقرار کر، ورنہ میں شکایت کروں گا۔ آپ کر دے شکایت، مجھے زندگی کی کوئی پرواہ نہیں۔ اس ملونہ نے شکایت کی، اس کو بچوں سمیت بلایا، آخری موقع دیا کہ تو نے خدمت کی ہے میری، آخری موقع دے رہا ہوں میری خدائی کا اقرار کر۔ مسکرا کے کہتی ہے کہ اب اسی کا اقرار کر رہی ہوں جس نے مجھے پیدا کیا ہے، جس کے قبضے میں میری جان ہے۔ کہا تو پھر میں بتاتا ہوں کس کے قبضے میں جان ہے۔ اس نے تانبے کا بہت بڑا کڑھاؤ منگایا اور اس میں آگ روشن کر دی، آگ روشن کی۔ اب جب آگ روشن کی تو یہ مومنہ کہتی ہے کہ دیکھ، ایک مجھ پر احسان کر دے، جب ہم جل جائیں، ہماری ہڈیاں بچ جائیں، تو ان کو دفنا دینا، زمین میں دفنا دینا۔ فرعون کہتا ہے ٹھیک ہے، کیونکہ خدمت کی ہے اتنے عرصے، تو نے تیرا ایک حق بنتا ہے، اور وہی حق یہ ہے کہ جو تو کہہ رہی ہے وہ کروں گا، ہڈیوں کو دفنا دوں گا۔ اس کے سامنے ایک ایک کر کے اس کے بچوں کو آگ کے کڑھاؤں میں ڈالنا شروع۔ عزیزو، کتابوں میں پڑھنا آسان ہے، اس لیے میں آزمائشوں کی باتیں کر رہا ہوں کہ آپ سمجھ لو بڑی آزمائشیں ہیں۔ خدا کے بندو، قرآن کہہ رہا ہے جو تم سے پہلے تھے ان کی آزمائشیں دیکھو، کیسی آزمائشوں سے گزرے۔ ایک بچے کو ڈالا، دوسرے بچے کو ڈالا، تیسرے بچے کو، پانچ بچے تھے، پانچواں چھوٹا سا تھا، شیر خار تھا، جب اس کو چھیننے لگے تو ذرا سا ہچکچائی، ہے نا، شیر خار کی محبت، ذرا سی گھبراہٹ ہوئی تو گویا ہوا، قدرت الہی سے بچہ گویا ہوا۔ کہتا ہے میری ماں استقامت دکھا، ثابت قدم رہ، بس چند لمحوں کی تکلیف ہے، پھر دیکھ اللہ نے تیرے اور ہمارے لیے کیا مقام رکھا۔ مطمئن ہو گئی، اس کے سامنے اس کے سب بچوں کو۔ اللہ کے بندو، اتنا آسان ہے آزمائش، آزمائش، آزمائش۔ اسی لیے تو میں نے مضمون رکھا کہ اتنے محکم تو بنو کہ ہر آنے والا زمانہ آزمائشوں کا زمانہ ہے، یاد رکھنا، پہلے سے زیادہ۔ نہ سمجھنا سکون کے دن آ گئے، دشمن چین سے نہیں بیٹھے گا۔ اسلام کا دشمن، ایمان کا دشمن، تشیع کا دشمن، امام زمانہ سے لڑنے کا دعویٰ کرنے والا بدترین اور ملعون دشمن، کیا سمجھ رہے ہو، یہ آرام سے بیٹھ جائیں گے؟ اس لیے ضروری ہے کہ تمہیں معلوم ہونا چاہیے آزمائشیں کیسی کیسی ہو سکتی ہیں۔ تاریخ زندان، نہ معلوم کتنوں کا انتظار کر رہے ہیں، نہ معلوم قبریں کتنوں کا انتظار کر رہی ہیں، کتنوں کے ساتھ کیا ہوگا۔ ڈرا نہیں رہا، تمہیں ہمت دے رہا ہوں کہ یہ ہمارا ہی خاصہ ہے، یہ قربانیاں طول تاریخ میں سوائے علی کے شیعوں کے اور کوئی دے ہی نہیں سکتا تھا، نہ دے سکتا ہے۔ نہروں میں بہایا گیا، دیواروں میں چنا گیا، زندہ چلا دیا گیا، کوئی ہمارے دلوں سے ہمارے آقا مولا، ہمارے سید و سردار علی کی، حسین کی محبت کوئی ہم سے چھین نہیں سکتا۔ لبے، پانی دینا بیٹا، پانی، پانی، پانی دینا۔ سلامت رہے، اتنی بلند آواز سے ایک سلوار بھی نہ فرمائیے، محمد علی محمد۔ سمجھ میں آئی؟ ام حسبتم ان تدخلوا الجنۃ، اتنا آسان سمجھ لیا تم نے جنت میں جانا؟ نعرہ مارا یہ گئے، معذرت کے ساتھ، ایسا نہیں ہے عزیزو، ایسا نہیں ہے۔ جب کوئی ایمان لانے کا دعویٰ کرے گا، سنت الہی ہے، اور سنت الہی میں کبھی تبدیلی آ سکتی ہے؟ ولن تجد لسنت اللہ تبدیلا، تم کبھی بھی سنت الہی میں نہ کوئی تغیر پاؤ گے، نہ کوئی تبدیلی پاؤ گے۔ سنت الہی یہ ہے کہ جس زمانے میں جب بھی کوئی ایمان کا دعویٰ کرے گا، اسے آزمائش کی بھٹیوں سے گزارا جائے گا، امتحان لیا جائے گا، دیکھا جائے گا، پرکھا جائے گا۔ مومن ہے تو رہے گا، نہیں ہے تو چھن کے الگ ہو جائے گا۔ ایسی ہے نا، کربلا ہو یا آج کی کربلا ہو، میدان تو ہر زمانے میں موجود ہے نا آزمائش کا۔ لہذا خبردار، ایسا سوچنا بھی نہیں، آزمائشیں دینا ہے مزید، مگر ذہنی طور پہ کیا ہے، تیار رہنا ہے کہ بھائی ہے، جب حسین کو ماننے کا اعلان کیا ہے، حسین کی عزاداری کرنے کا اعلان کیا ہے، تو بھائی پھر ہر کوئی بھی آزمائش آ سکتی ہے، اور کسی وقت بھی آ سکتی ہے۔ پس نظم و ضبط برقرار رکھو، جو بات روزانہ کہہ رہا ہوں پھر تکرار کروں کہ خبردار اپنی مجلسوں میں کسی کو اجازت نہ دو کہ داخلی مسائل کو اٹھائے۔ عزادارو یہ سازش ہے، بہت بڑی سازش ہے تمہاری آبادیوں اور بستیوں کو لڑانے کی۔ تم آپس میں الجھ جاؤ، خدا کے لیے تم سے بار بار کہہ رہا ہوں کہ بچو ان چیزوں سے، ہاتھ لڑو مت۔ اگر کوئی ایسی بات کرتا ہے اس کے ہاتھ جوڑ لو، بھائی رحم کر دے ہم پہ، نہ کر ہماری آبادیوں میں یہ الٹی سیدھی بکواس، الٹی سیدھی باتیں جس سے مومنین میں انتشار پھیلے۔ مومنین کو لڑانے والا کبھی مومنین کا دوست ہو سکتا ہے؟ بتاؤ، ہو سکتا ہے دوست؟ نہیں ہو سکتا۔ اگر کوئی مسئلہ ہے گھر میں ہے، ٹھیک ہے نا، چلو کوئی بات نہیں۔ او خدا کے بندوں، میں تو یہاں تک کہتا ہوں کہ رہنے دو نا سارے مسائل، نہ مانو میری، نہ مانو اس کی، انتظار کرو اپنا امام آئے گا سب بتا دے گا۔ پریشانی کی کیا بات ہے؟ آپس میں کیوں لڑ رہے ہو؟ کیوں تمہیں لڑایا جا رہا ہے؟ یہ بھی ایک آزمائش ہے، فتنہ تم میں ڈال دیا جائے گا۔ ان فتنوں سے اپنے آپ خود بھی بچو، اپنے بچوں کو بھی بچاؤ، اپنی نسلوں کو بچاؤ۔ یہ امانت ہے امام زمانہ کی، اور سب سے بڑی بات انہیں تمیز سکھاؤ۔ خدا کے بندو تمہیں کیا ہوا؟ ہم جب چھوٹے چھوٹے تھے یہ بزرگ ہمیں ڈانٹتے تھے، محلے کا بزرگ کوئی ڈانٹ دے تو گھر پہ ڈر کے مارے نہیں بتاتے تھے کہ ابا اور دو تھپڑ ماریں گے۔ اور اب بچوں کو تم نے اتنا بدتمیز بنا دیا کہ کسی محلے والی کی جرت بھی نہیں کہ تمہارے بچے کو ٹوکے۔ اول تو پہلے وہ خود ہی تمہارا حساب کتاب کر دے گا، دو ایسی تمہیں کراری سنائے گا کہ ساری تمہاری بزرگی دھری رہ جائے گی، اور جو باقی کسر بچے گی گھر سے ابا کو بھی لے آئے گا، ابا بھی آ جائیں گے، تمہاری ضرورت کیسی بھی میرے بدتمیز بچے کو تم نے تمیز سکھانے کی کوشش، بدتمیز ہے تو میرا بچہ ہے۔ خبردار، مومن کے بچوں کو تہذیب یافتہ ہونا چاہیے۔ سب بچے بیٹھے ہو سن رہے ہو نا، مولا کے چاہنے والوں کے بچے کیسے ہوتے ہیں؟ مہذب، مہذب، تمیزدار، جانتے ہیں مجلسوں میں بیٹھنے اٹھنے کے آداب کیا ہوتے ہیں۔ اور بزرگوں کا یہ کام ہے، ذمہ داری ہے کہ پیار سے سمجھاؤ بچوں کو۔ اگر تمہارے بچے بدتمیز ہو گئے تو دنیا کو تمیز کون سکھائے گا؟ دنیا کو تہذیب ملے گی یہاں سے، ان مجلسوں سے، ان فرش عزا سے۔ یہ فرش عزا ہیں جو ادب آداب سکھاتے ہیں، ہم نے تو یہی سے سیکھا بھائی، اسے تو ہمارے بزرگ انگلیاں پکڑ پکڑ کے لے جاتے تھے، مجلس میں آگے بٹھاتے تھے تاکہ تمیز سے بیٹھو، معلوم ہو کہ ہاں حسین کی مجلس میں آئے ہیں، کوئی فنکشن نہیں ہو رہا یہاں پہ۔ سمجھ میں آ رہی ہے ہماری بات؟ لہٰذا ہمیشہ اس بات کا خیال رکھو، اپنی آبادیاں مثالی بناؤ خدا کے بندو، دوسرے بھی دیکھیں کہ ہاں یہ مومنین کی بستی ہے، نہ کہ اپنے بھی کان پکڑ کے بھاگے کہیں اور چلو بھائی کہاں پھنس گئے آ کے، ہوتا نہیں ہے۔ ایک مثال دے رہا ہوں، مثال کے طور پہ کہہ رہا ہوں، برا مت مان جائیے گا، سلوات بھیجیے محمد آل محمد پر۔ سمجھ میں آ گئی بات؟ آپ کا دوست ہوں، آپ کا دوست ہوں، اس لیے یہ باتیں کر رہا ہوں۔ دوست نہ ہوتا تو یہ باتیں نہ کرتا، آپ سے محبت کرتا ہوں تو یہ باتیں کر رہا ہوں۔ آپ کا مخالف ہوتا، دوست نہ ہوتا تو یہ باتیں نہ کرتا، مجھے کہہ جاؤ جو کرتے کرتے رہو بچے، لیکن نہیں، مجھے محبت ہے آپ سے، ان بچوں سے، امانت ہے امام زمانہ کی۔ کون بنے گا امام کا سپاہی؟ انہی بچوں کو تو بننا ہے۔ پھر صفات ویسی ہونی چاہیے کہ نہیں ہونی چاہیے؟ بس ختم کر دیا میں نے بیان کو آج، اسی لیے تاکہ کل آپ مجھے صحیح وقت پہ بٹھانے کے پابند ہو جائیں، میں نے آج یہاں پہ ختم کر دیا، کیونکہ وہ آگے والوں کا حق تلف نہیں کرنا چاہتا، جہاں مجھے یہاں سے کے بعد جانا ہوتا۔ یاد رکھو یہ وہ آزمائشیں جو کربلا میں قدم قدم پر حسین کی صورت میں لوگوں کے سامنے آتی رہی، جب تک ابن زیاد کا جبر و ستم سامنے نہیں آیا، لوگ خوب اچھل رہے تھے، بیعتیں کر رہے تھے، 18,000 نے مسلم کے بیعت کر لی۔ اور جب ابن زیاد مسلط ہوا، جبر و ستم کے ساتھ سب دبک کے، ادھر 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 سب نے کونے پکڑ لیے، بھاگ گئے، وہ بھائی مر جائیں گے، مار دے گا تو بڑا ظالم آدمی ہے، ٹکڑے ٹکڑے کر دے گا، اور اس کے بعد گرفتار بھی کر لے گا، گھر لوٹ لے گا، اور بھی بہت کچھ کرے گا، ہماری خواتین کو بھی اٹھا کے لے جائے گا۔ ایسی دہشت اس نے پھیلائی، سب بھاگ گئے۔ کتنے بچے؟ 72۔ اچھا حسین بھی یہ چاہتے ہیں کہ ہجوم اکٹھا کرنا ہی نہیں ہے، ہجوم میں پتہ نہیں چلے گا اصلی کون ہے نقلی کون ہے، لہذا جب مکے سے کوفے کا سفر اختیار کیا تو کہتے چلے آ رہے ہیں بھائی وعدہ گاہ کی طرف جا رہا ہوں، قتل گاہ کی طرف جا رہا ہوں، وعدہ گاہ کی طرف جا رہا ہوں، قتل گاہ کی طرف جا رہا ہوں، جو میرے ساتھ آئے گا وہ بھی مارا جائے گا۔ لو بھیا، رات ہوتی تھی، صبح جب ہوئی آدھے نکل لیے، رات کا انتظار کرتے تھے لوگ خیمے میں سو رہے ہیں، صبح دیکھا آدھا غائب، ہوتے 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 हुसैन भी यही चाहते थे कि जिसको जाना है अभी चले जाओ, मैदान में मेरे साथ एक भी ऐसा ना हो जो मुझे छोड़ कर जाए, जिसको जाना चाहो, मुझे वो लश्कर नहीं चाहिए, चाहे 72 हो। लेकिन कुछ लोग ऐसे हैं जिनका हुसैन इंतज़ार कर रहा है, अजीब नहीं? सबको वापस, दो तीन हस्तियों का जिक्र करूंगा लेकिन आज एक का जिक्र करूंगा। कुछ ऐसे हैं जैसे हुसैन उनको पहचानता है कि ये अपना आदमी है ना, कुछ का इंतज़ार किया, हालांकि वही भेजने वाला हुसैन इंतज़ार कर रहा है मंजिल जी हशम पे हुर का। पहले हुसैन पहुंचे, बाद में हुर पहुंचा है, जब भी तो हुर ने पानी तलब किया ना, क्योंकि हुसैन तो पहले से मौजूद हैं और लोग हैरान हैं, हुसैन के साथ ये हैरान हैं कि यहाँ इतनी देर क्यों लगा रहे हैं हुसैन इस मंजिल पर, यहाँ क़याम करने में देर क्यों। हुसैन जानते हैं ना अपना एक सिपाही आने वाला है, अभी जानते हैं ना, जब हुर आया है तो किस आलम में आया, 3000 का सरदार है, सरदार है मगर 3000 सिपाहियों का, वो मुआवजे जंग पे था, किसी मुआवजे जंग पे था, वहाँ से भेजा गया इसको। जब वापस आता कि जाओ रास्ते में हुसैन को रोको, जहाँ मिले वहाँ पे रोक लेना, लेकिन रास्ता इतना तवील हो गया कि इसका, इसके लश्कर का पानी वानी सब खत्म हो गया, इमाम की खिदमत में पहुँचा तो रोकना वाकना कैसा, तड़प रहा था, बिलक रहा था प्यास। और कहते फर्जंद रसूल मैं भी प्यासा हूँ, मेरे सिपाही भी प्यासे हैं, हमें सैराब कीजिए, हमें हमारी प्यास मिले। हुसैन ने हुक्म दिया अपने साथ, खोल दो मशकीज़ों के मुँह, पानी पिलाओ, सब सैराब हो रहे, उधर हैवानों की जबानें लटक रही हैं प्यास। इमामुल इंसवल जिन कायनात का इमाम, हर शय का इमाम है ना, इमाम की निगाह पड़ी हैवानों पर। मुझे कहने दीजिए एक जुमला, शायद हैवान कह रहे हैं कि मौला हम भी तो प्यासे हैं, हम भी तो प्यासे हैं। इमाम ने उन हैवानों को देखा, अपने साथियों को दिया, हैवानों को भी सैराब करो, इनके हैवानों को पिलाओ, ये भी प्यासे हैं। बस ये मंजर देखा हुर ने, जो पानी पीने में मसरूफ़ था, एक ऐसे देखा कि ये फर्जंद रसूल कह क्या रहा है, मुझे अपने जानवरों का ख्याल नहीं है मगर फर्जंद जहरा को ख्याल है। ये पहला तीर था हुसैन की मोहब्बत का जो बेवस्त हो गया हुर के कल्ब में, हुर के सीने में पहला तीर था कि मेरे जानवरों को भी पानी पिलाया। अभी कोई बात नहीं हुई, नमाज का वक्त हुआ, दोनों लश्करों की सफ़ें दुरुस्त हुई और ये दरमियान में खड़ा है हैरानों परेशान के, मैं क्या करूं, कहां जाऊं, क्योंकि इतना तो जानता है ना कि फर्जंदे रसूल है, इतना तो जानता है ना फर्जंदे फातिमा तो ज़रा, पहली बार देखा है मगर सुना तो है ना, जानता तो है, एक आम सा फौजी आदमी है मगर एहतराम है दिल में कि दुख्तरे रसूल का बेटा है हुसैन, इतना एहतराम है इसके दिल में। अभी बताता हूँ कैसा एहतराम है इसके दिल में। सफ़े दुरुस्त हुई, इसके सिपाही ने कहा हुर इमामत करा के, कहा कैसी बातें करते हो, अरे जिंदगी में पहली बार मौका मिल रहा है फर्जंद रसूल की इमामत में नमाज पढ़ने का। अपना लश्कर छोड़ के हुसैन के पीछे आ गया, हुसैन ने मुस्कुरा के देखा जिसका इंतज़ार था, आखिर वो आ गया सिपाही। अब मुझे बताइए जब नमाज पढ़ रहा होगा हुर, क्या मालूम दाएं तरफ अब्बास हो बाएं तरफ अली अकबर हो, अब जब इनके दरमियान में नमाज पढ़ेगा तो असर तो हुआ ना। तो याद रखिए सारे रास्ते गुफ्तगू होती रही, हुर को समझाते रहे लोग, कभी मुस्लिम बिन अवसजा, कभी ज़ुहैर बिन कैन, हुर फौजी आदमी कहता भाई मैं मुलाजिम हूँ, मुझे कुछ नहीं पता, मुझे तो इताअत करनी है, और फिर उसे यकीन ही नहीं था कि जंग होगी हुसैन के साथ, इनका कुछ होगा मामला हल होगा चले जाएंगे। इसी सूरत हाल में हुसैन ने कूच करने का हुक्म दिया, जब असास बांध चुके अंसारे हुसैनी और हुसैन भी सवार हो गए अपनी सवारी पर, अब हुर को होश आया, अपनी ड्यूटी याद आई, आगे बढ़कर कहता है कि फर्जंद रसूल मैं मजबूर हूँ, मुझे हुक्म देकर भेजा गया है कि जहाँ भी आपको पाऊँ वहीं पर रोक लूँ। हुसैन अपनी सवारी पर बैठे हैं, कहा हुर मैं जहाँ के लिए निकला हूँ वहीं जाऊँगा, अब मैं यहाँ ठहरने वाला नहीं। हुर कहता है कि मौला फर्जंद रसूल मैं क्या करूँ, मुझे हुक्म है। तकरार हुई, आगे बढ़ा हुर, लुजाम फरस में हाथ डाल दिया, यानी हुसैन के सवारी की बाट पकड़ के कहता है फर्जंद रसूल मैं मजबूर हूँ, मुझे हुक्म है, मैं आपको यहाँ से आगे नहीं जाने दूँगा। बस इतना सुनना था बुलंदी फरस से हुसैन ने हुर को देख कर कहा छोड़ मेरे घोड़े की बाग को, तेरी माँ तेरे मातम में बैठे। ये बहुत बड़ी बात होती थी किसी की माँ का नाम लेके ये जुमले कह देना, तेरी माँ तेरे मातम में बैठे। इतना सुनना था हुर ने बाग छोड़ दी, नजरें ज़मीन पे गाड़ दी, एक जुमला बर्दाश्त कर लीजिएगा, लेकिन है कोई आपको सुनाए या ना सुनाए, तारीख में है कि हुर ने क्या कहा। हुर ने नजरें जमीन पे गाड़ी, दिलेर है, बहादुर है, और जानते हुर ने क्या कहा? हुर कहता है, फर्जंद रसूल, आपकी जगह कोई और ये जुमला कहता, मंजर कुछ और होता, लेकिन मैं क्या करूं, मजबूर हूं। आप तो कह सकते हैं, मैं आपकी माँ के बारे में एक लफ्ज भी नहीं कह सकता, सिवाय दुरूद और सलाम के। इंसाफ से बताओ अजादारो, क्या किसी और ने हुसैन की माँ का ये एहतराम किया? इब्ने ज़ियाद के लश्कर ने, उमर साद के लश्कर ने, किसी मलून ने एहतराम किया? लेकिन हुर इतना तो जानता था ना कि हुसैन किस माँ का बेटा है। आपकी माँ के बारे में सिवाय दुरूद और सलाम के मैं कुछ नहीं कह सकता। ये था वो एहतराम जो दूसरों के दिल में नहीं था, हुर के दिल में था, इसीलिए अल्लाह हुर को निकाल कर ले आया। मौला मैं क्या करूँ, फिर आप मेरे लिए कोई रास्ता निकालिए, मेरे लिए कोई रास्ता निकालिए। तय क्या पाया कि तीसरा रास्ता अख्तियार करो। जब तक नई सूरत हाल वाजे नहीं होती, नए अहकाम नहीं आते, आखिर दो मुहर्रम को करबला पहुंच गए, कल पढ़ चुका कि कैसे रुके। यामी हुसैन को किसी ने रोका नहीं है, हुसैन अपनी मर्जी से रुके हैं करबला में, दो मुहर्रम को रुका। उसके बाद हुर ने देखा कि अब लश्कर पे लश्कर आ रहे हैं, लश्कर पे लश्कर आ रहे हैं, इसकी घबराहट शुरू हुई कि इतने कम हुसैन के साथ अफराद है और ये हज़ारों का लश्कर जमा होता चला जा रहा है, मामला क्या है। पाँच मुहर्रम को हुर ने देखा कि हुक्म आया है कि हुसैन के खेमे नहर से हटा दिए जाए। अब हुर की परेशानी और बढ़ी कि ये क्या मसला हुआ। सात को जब पानी बंद हुआ, अब अपने भाई से कहता है, भाई ये क्या हो रहा है, ये आले रसूल है और ये वही लोग नहीं जिन्होंने हम प्यासों को सैराब किया, हमारे हैवानों को सैराब किया, क्या हो रहा है, क्यों हो रहा है। दो दिन गुजर गए इस्तराब के आलम में, जब शबे आशूर आई, अब समझ गया हुर के सुबह जंग होगी। अभी तक यकीन नहीं था, शायद कोई राह निकला है, मुज़ाकरात हो रहे हैं, बार बार उमर साद से बातचीत हो रही है, मुख्तलिफ मकामात हैं, आप करबला में देख कर आए, जहाँ जहाँ मुज़ाकरात हुए हैं उन सब की निशानियाँ मौजूद हैं। तो अभी तक उम्मीद थी, लेकिन जब आखिरी मुज़ाकरात नाकाम हो गए, अब हुर बेचैन होकर उमर साद के खेमे में दाखिल हुआ। कहते उमर साद, क्या सुबह वाकई जंग होगी फर्जंद रसूल से? उमर साद ने कहा, हुर और याद रख, इनको थोड़ा समझ समझना, बड़ी खौफनाक जंग होगी, ये मैदान लाशों से पट जाए, ये हाशमी है, मैंने इनकी जंग देखी है, जब तक इनमें का एक एक दर्जनों सैकड़ों गिरा नहीं देगा, अपने घोड़े से नहीं गिरेगा, बड़ी भयानक जंग होगी। हुर हुरा वापस आया, अपने खेमे में हाथ मल रहा है, हाथ मल रहा है, कभी इधर कभी उधर, चेहरे का रंग जर्द हो गया। हुर के भाई ने देखा, बेटे ने देखा, भाई हैरत से कहता, हुआ क्या तुझे, क्या हुआ तुझे, किसी जंग में तेरी ये हालत नहीं देखी, ये तो इतना सा लश्कर है। और कहना, खामोश, ये आवाजें सुनो। खेमे में खामोशी छाई, कानों में बच्चों की आवाजें आई, अलग अलग, हाय प्यास, हाय प्यास। भाई ने नजरें झुकाई तो हुर ने कहा, किसकी आवाजें, किसके बच्चे हैं ये, क्या ये आले रसूल नहीं, क्या ये उसी हुसैन के बच्चे नहीं कि हम प्यासे थे, हमें सैराब किया, हमारे जानवरों को सैराब किया। क्या जो तू फैसला करेगा, भाई कहता, जो तू फैसला करेगा मैं तेरे साथ हूं, मेरी कुछ समझ में नहीं आ रहा, उधर जन्नत है इधर जहन्नम है, उधर जाता हूं मार दिया जाऊंगा, मगर हुसैन शाफे महशर तो है ना, इधर रहूंगा तो कत्ले हुसैन में हाथ रंगीन करने के बाद कौन सा अमल फिर मुझे जहन्नम से बचाएगा। दौड़ा, अपने हथियार उठाए, कब मैं चला हुसैन की तरफ, तुम्हारा जो दिल चाहे करो। भाई ने भी हथियार उठाया, कहा मैं भी तेरे साथ हूँ। बेटे ने भी हथियार उठाया, कहा मैं भी बाबा तेरे साथ जाऊँगा। गुलाम को कहा, जा तू आज़ाद है। गुलाम ने आगे बढ़कर पैर पकड़ लिए हुर के, ये क्या करता है, जब तक जहन्नमियों के साथ था मुझे साथ रखा, अब जन्नत में जाने की बारी आई तो मुझे छोड़ के जाता है। दुआएं दी, ये मुख्तसर सा काफिला रात की तारीकी में उमर साथ के लश्कर से निकला, खयाम हुसैनी की तरफ रवाना हुआ। नहीं, मैं गलत कह गया, मुख्तसर सा काफिला नहीं, तारीख बशरियत का अजीम तरीन लश्कर, ऐसा लश्कर जो ना इससे पहले दुनिया ने देखा, ना इसके बाद कयामत तक देख सकेंगे। दुनिया यही समझ रही है कि यह लश्कर जिंदगी से मौत की तरफ जा रहा है, मगर यह
इधर हुर चला, भाई चला, बेटा चला, उधर हुसैन ने अब्बास अली अकबर मुस्लिम बने और सजा ज़ुहैर बिन कैन सबको हुक्म दिया जाओ जाओ मेरा मेहमान आ रहा है। हैरत से पूछा मुस्लिम बिन सजा ने मौला इस वक्त कौन सा मेहमान, कहाँ से मेहमान, कहा हुर आ रहा है जाओ, दोस्त बन के आ रहा है इस्तकबाल करो, दोस्त बन के आ रहा है मेरा। इधर हुर ने देखा साए बढ़ रहे हैं, अब्बास को पहचान लिया कदोकामत की वजह से, चिल्ला कर कहता है अपने भाई से घोड़े से उतर के कहता है अब मामा उतार दिया, खोल दिया, कहता है मेरे हाथ बांध, मेरे हाथ बांध, कहीं ये ना समझें कि मैं जंग के इरादे से आ रहा हूँ, और मैं वैसे भी मुजरिम हूँ, मुजरिम अदालत में ऐसे नहीं जाते, मेरे हाथ बांध दे। जब दोनों गुरोह करीब हुए चिल्ला कर हुर ने कहा फरजंद बूथरा जंग के इरादे से नहीं आ रहा, देखिए मेरे हाथ बंधे हुए हैं। अब्बास ने आगे बढ़कर गले से लगा के कहा अरे हुर मेरे मौला ही ने तो भेजा है तेरे इस्तकबाल के लिए। इधर हुर करीब हुआ खेमागा के हाथ बंधे हुए जमीन पर बैठ गया, जानवों के बल चलना शुरू किया, पहुंचा हुसैन की खिदमत में, अपने आप को गिरा दिया जमीन पे, हुसैन के कदमों पे गिरा दिया, बच्चों की तरह बिलख बिलख कर रो रहा है, कहता जाता है मौला क्या मेरी खता माफ हो जाएगी, मुझे नहीं मालूम था मौला कि बात यहां तक पहुंचेगी, इन बच्चों की प्यास का जिम्मेदार मैं हूं, काश मैंने ये रास्ता ना रोका होता। हुसैन ने सर उठाया उनका हाथ खोले सीने से लगा के कहा जा हो जा, मैंने भी माफ किया, मेरे अल्लाह ने भी माफ किया। सुबह आशूर हुई, पहले भाई गया, गुलाम गया, फिर बेटे को भेजा, बेटा जख्मों से चूर होकर गिरने लगा, आवाज दी बाबा मेरी खबर ले, अरे हुर बड़ा बहादुर है, बहुत दिलेर है, लेकिन जवान बेटा होता है, जो ही जवान बेटे की आवाज सुनी दौड़ा चिल्लाता हुआ मेरे लाल मैं आ रहा हूँ, मेरे बेटे मैं आ रहा हूँ। हुर की कैफियत देखी हुसैन ने, अब्बास को आवाज दी, अली अकबर को आवाज दी, अब्बास दौड़ो, अली अकबर दौड़ो, देखो हुर मैदान में जाने ना पाए, जवान बेटे का लाशा है, उसे देखा ना जाएगा। अरे हुसैन ने हुर को मैदान में जाने ना दिया, खुद गए हुर के बेटे का लाशा उठा कर लाए। मैं कहता हूँ मौला असर के वक्त के लिए कुछ साथियों को रोक लीजिए, जब अली अकबर घोड़े से गिरेगा आवाज देगा बाबा आप पर मेरा आखिरी सलाम, आपको रास्ता नजर ना आता हो, आप ठोकरे खा रहे हो, अली अकबर अली अकबर आवाजें दे रहे हैं, अरे कोई तो हो जो आगे बढ़कर हुसैन को थामे, हुसैन को सहारा दे, कोई तो आवाज देकर कहे कि जवान बेटे का लाशा है हुसैन से उठाया नहीं। अला लानतुल्लाह अलल कौम अज़्ज़ालिमीन।